طبيب قلوبنا وطبيب نفوسنا رحمة للعالمين أبي القاسم محمد
اللهم صل على محمد وعلى محمد
والصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين اما بعد السلام علیکم ورحمۃ اللہ وبرکاتہ تمام حمد و ثنا خدا کے لیے جس نے اس کائنات کو خلق کیا اور ہر ایک چیز کو نظام احسن کے مطابق خلق کیا جس چیز کو بھی بنایا اس کو ایک دوسرے کے ساتھ اس طرح سے اتصال کیا کہ اگر ایک نہ ہو تو دوسری نہ ہو اگر دوسری نہ ہو تو تیسری نہ ہو تیسری نہ ہو تو چوتھی نہ ہو اور ہر ایک کو ایک دوسرے کے ساتھ وصل کر کے اس نظام کو خلق کیا اسی نظام کے اندر حیات اور موت شامل ہیں انسان کی جو حیات ہے وہ عالم زر سے شروع ہوئی اور اختتام کا کوئی ٹائم معین نہیں یعنی یہ جو مخلوق خدا نے بنائی ہے یہ کب تک زندہ رہتی ہے اس کا کوئی ٹائم معین نہیں عالم زر سے شروع اب وہ عالم زر کتنے سال پہلے اگر دنیا کے سالوں کے اندر کیلکولیٹ کرنے لگیں تو ہو سکتا ہے ٹریلینس آف ایئرس بن جائے عالم زر وہ زمانہ ہے جس میں خدا نے مخلوقات کے نور کو خلق کیا اور سب سے پہلا جو نور خلق کیا وہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اسی نور سے باقی کے معصومین علیہم السلام انبیاء علیہم السلام اپنے اولیاء اسی نور سے اس کے بعد آخر میں کہیں بھی جا کے ہمارے جیسے شخص کی باری آئی اب وہاں سے انسان نے یا میں نے اپنی حیات کو شروع کیا اور اس کے اختتام کوئی وقت معین نہیں ہوتا کیا ہے کہ انسان جس طرح سے زندگی کے اندر یہ جو فیز ہے ہمارا زندگی کا جہاں پہ ہم ابھی ہیں یہ ایک فیز ہے اس فیز سے گزرتا ہے پھر دوسرے فیز میں چلا جاتا ہے اور یہ بات ایسی نہیں ہے کہ ہم کہیں کہ ہمارے ذہن سے دور ہے اب یہ جو بچے ہیں 7-8 سال کے ہیں یہ اپنے ایک فیز میں اس فیز کے اندر ان کو کھیلنا کودنا ہے اپنا اسکول جانا ہے مدرسہ پڑھنا ہے قرآن پڑھنا ہے ہوم ورک کرنا ہے اسائنمنٹس دینی ہے یہ ایک فیز ہے اس فیز میں یہ ہمیشہ رہیں گے نہیں نوجوان ہو جائیں گے پھر ان کے ایک ڈفرنٹ قسم کی چیزیں مصروفیات شروع ہو جائیں گی اس کے بعد پھر وہ جب آپ کی ایج میں آئیں گے یا ہماری ایج میں آئیں گے تو ایک اور مصروفیات ہوں گی مورگیج کے پرابلمس ہیں یہ ہیں وہ ہیں بلز ہیں صحت کے مسائل ہیں بہت ساری اور چیزیں اسی طرح سے جو ہمارے بزرگ ہیں وہ بھی اپنی ایک فیز میں ریٹائرمنٹ کے بعد ان کے پاس جو ہے وہ اللہ اللہ کرنا ہوتا ہے حج پہ جانا ہوتا ہے تسبیح کرتے ہیں زیارت پہ چلے گئے عمرے پہ چلے گئے اپنے نواسوں کے ساتھ نواسیوں کے ساتھ اس طرح سے جو ہے وہ کھیلا اور وقت کو گزارا اس کے بعد ایک اور فیز آتی ہے انسان کی زندگی کی کہ وہ اس دنیا سے ایک اور گھر میں منتقل ہو جاتا ہے یعنی ایک اور فیز کا آغاز کرتا ہے اور وہ آغاز یہ ہوتا ہے کہ عالم برزخ کے اندر وہ ایک اور اپنی زندگی کا فیز شروع کر دیتا ہے اب وہ فیز چلتا رہے گا کب تک چلے گا یہ بھی خدا جانتا ہے یعنی اس کو آپ کیلکولیٹ جو ہے وہ دنیا کے حوالے سے نہیں کر سکتے کیونکہ وہاں پہ سورج اور زمین نہیں ہے یہ ہمارا جو ٹائم ہے وہ ہم اسی کے مطابق کرتے ہیں پھر برزخ میں ایسے ہی پتہ لگے گا گھر میں بیٹھے ہوں گے آرام سے دوست احباب آئے ہوئے ہوں گے بیٹھے آرام اپنی جو بھی زندگی کا فیز ہے एकदम पता लगेगा कि रोजे माशर शुरू हो रहा है। अब उस फेज से निकल के रोजे माशर में हमें दाखिल होने, रोजे माशर में चले जाएंगे, उधर भी फेज से गुजरेंगे, उसके बाद फिर पता लगेगा कि अब पुले सरात से गुजरना, वो भी एक फेज है। पुले सरात से गुजर के फिर या तो कोई नीचे गिर जाएगा, एक और जिंदगी का फेज शुरू कर देगा, या फिर उस पुले सरात से गुजर जाएगा और जन्नत का फेज शुरू हो जाएगा। अब क्या है कि ये जो हम मौत के हवाले से बात करते हैं, हमने अपने जहन को इस चीज पर यकीन, अपने आप को यकीन ले आए हैं कि इस जिंदगी का इख्तिताम हमारी मौत से हो जाएगा। इस जिंदगी को शुरू हमने उस दिन से किया जब हम इस दुनिया में आए, और ख़त्म उस दिन होगी जब इस दुनिया से चले जाएंगे। ये गलत मुगालता है जो कि इंसान ने अपने जहन में इसको बना लिया है। इस मुगालते को ख़त्म करने के लिए अम्बिया अलैहिस्सलाम, खुदा ने हिदायत भेजी, कुरान है, आइमा मासूमीन अलैहिस्सलाम अम्बिया के वरसा हैं, सब चीज़ें इंसान को इस मुगालते से निकालने के लिए। लेकिन इंसान इस चीज़ में ऐसा फंसा है कि वो इसमें से निकलता नहीं। अब कुरान की आयात को उठा के देखें, कितनी आयात इंसान की इस जिंदगी के बाद की जिंदगी के बारे में बात करती है। आप कोई सूरह उठा के देख लें, हर सूरह के अंदर उस जिंदगी जो इस जिंदगी के बाद का फेज है उसके बारे में बात है। और अंबिया के लिए जो मेजर ऑब्जेक्शन आई वो यही था कि अंबिया कहते थे कि भाई इस जिंदगी के बाद तुम्हारी एक और जिंदगी है। वो कहते थे नहीं, ऐसा नहीं है, हम तो मट्टी बन जाएंगे, हमारी तो जो हड्डियां हैं वो मट्टी के अंदर चली जाएंगी, राख हो जाएंगी, खत्म हो जाएंगी, ये आप क्या बात कर रहे हैं। वो कहते थे नहीं, आपकी है दोबारा उठाए जाएंगे। कैसे दोबारा उठाए जाएंगे, मर के खत्म हो गए भाई। जैसे जो है पानी गिरता है, मरी हुई जमीन है वो वापस, जैसे बाहर है मरी हुई जमीन, मरे हुए दरख्त सब जो है वो दोबारा जिंदा हो गए, इसी तरह से अल्लाह कहता है हम आपको उठा लेंगे। तो अब ये कि एक काफिर भी इस चीज को यकीन के साथ ले आए और अंबिया को ऑब्जेक्ट करे, और हैफ और अफसोस तो यह कि एक मोमिन दिल में इस बात को बावर कर चुका हो कि यही दुनिया है। जबकि कि कुरान ने इतना ज्यादा हमें बताया है कि ये दुनिया सिर्फ एक टेम्पररी सा फेज है, उसके बाद आपको एक और जगह पे जाना है। अगर हम इस बात को अपने दिल के अंदर, जहन के अंदर, रूह के अंदर इसको हम क्लियर कर दें तो इंसान की जिंदगी, इंसान बदल जाता है। यानी ये वो चीज है जो कि आपको बदल सकती है। मौत का तज़किरा जरूरी है, और कहा गया कि मौत का जितना आप तज़किरा करते हैं उतनी अच्छी बात है। इमाम अली अलैहिस्सलाम ने नहजुल बलागा के अंदर बहुत जगह पे और इंसान ऐसा है कि वो चाहता है कि जितना ही कम तज़किरा मौत के बारे में हो उतना ही बेहतर है। बल्कि जब मौत का लफ्ज़ भी आता है तो कहता है खुदा न खास्ता आप मरें, खुदा न खास्ता, यानी क्या खुदा न खास्ता, यानी खुदा ना चाहे। खुदा न खास्ता का मतलब खास ये फारसी का है, खुदा न खास्ते, मसलन हम कहते हैं खुदा न खास, ये क्या है कि खुदा ना चाहे आप मरें। अगर खुदा ना चाहता होता तो खलक हयात वल मौत वो ना बनाता, जिंदगी और मौत को खलक मौत वल हयात ये ना होती, ऐसे होता जैसे, लेकिन है कि उसकी इंशा है। तो कहना तो ये चाहिए था कि इंशाल्लाह आप मरें, लेकिन हम ये बात नहीं करते। जब मौत का जिक्र आता है तो कहते नहीं खुदा न खास, और हर किसी को ये हम कहते रहते हैं कि खुदा ना करे आप मरें, खुदा ना करे आप मरें, खुदा ना करे आप मरें, खुदा आपको लंबी तुलानी ज़िंदगी दे, खुदा आपको 100 साल का रखे, 150 साल का रखे, 1000 साल का रखे। और जो इस तरह की दुआ देता है उसको हम ज़्यादा खुशी से कहते ये हमें मोहब्बत करते, हमसे प्यार करता है। तो मसला यहाँ पर आके आता है कि हमें जो आज जिस लिए हम यहाँ पर हैं वो ये कि अल्लाह सुब्हानहु व तआला ने अगर सिर्फ और सिर्फ कुरान की आयात होती, अम्बिया अलैहिस्सलाम ही होते, सिर्फ और सिर्फ हिदायत ही होती मौत के हवाले से, मौत के बाद की जिंदगी के हवाले से, तो फिर भी था। खुदा ने मौत को खल्क किया कि हर इंसान उसको दर्क कर सके अपनी मौत से पहले, कि कोई शुभा ना बाकी हो, कोई शख्स ये ना कहे कि मैं इस दुनिया से जाने वाला नहीं हूं। छोटे सी एज से हमने मौत को देखा है, ہر کسی نے مثلا 7-8 سال کئی اس سے پہلے بھی دیکھ لیتے ہیں موت. تو یہ کہ جب موت آتی ہے کسی کو تو ایک انسان کے لیے تذکر ہوتا ہے, عبرت ہوتی ہے کہ وہ اپنی طرف نگاہ کرے کہ مجھے بھی جانا ہے, کہ جب میرے رشتہ داروں میں سے کوئی چلا گیا تو اس کا مطلب ہے کہ مجھے بھی جانا ہے. اور اگر یہ بات ہوتی کہ اگر بہت اچھا انسان ہے اسے نہیں جانا, تو پھر رسول اللہ صلی اللہ علیہ وسلم سے زیادہ اچھا انسان اس دنیا میں آیا ہی نہیں, تو پھر ان کو موت نہیں آنی چاہیے تھی. اگر وہ اس دنیا سے دوسرے فیز میں منتقل ہو گئے تو پھر اس کا مطلب ہے کہ ہر کسی کو جانا ہے, اچھا ہو یا برا ہو. اور اس بات کے بارے میں ہم غفلت میں آپ کی تمام کی تمام پریشانیوں کی جڑ یہ مسئلہ, آپ کے تمام کے تمام جو ہم, میں اپنی بھی بات کر رہا ہوں کہ ہم جو جتنے بھی گناہ کرتے ہیں اس کی جڑ یہ ہے, جو ہم خدا کے سامنے اس کی توہین کرتے ہیں, توہین کرتے ہیں اس وجہ سے. ابھی مغرب کا وقت آئے گا, لوگ نماز کے لیے کھڑے ہوں گے اور کہہ یہ رہے ہوں گے اللہ اکبر زبان سے, لیکن دن میں دل کے اندر اللہ اصغر ہے, معاذ اللہ, اور باقی سب چیزیں اکبر. شہادت یہ دے رہے ہوں گے کہ کوئی اور معبود نہیں ہے سوائے اللہ کے, لیکن دل کے اندر ہزاروں لاکھوں معبود بیٹھے. کہہ رہے ہوں گے سبحان ربی الاعلی وبحمد, لیکن اس وقت ایک ذرہ بھر کی توجہ نہیں ہوگی کہ کس کے سامنے سجدے کے اندر گئے ہوئے, اور ہو سکتا ہے یہ بھی بھول جائیں کہ سجدہ کیا یا نہ کیا, یہ جو چارٹ لگا ہوا ہے کس لیے لگا ہوا ہے, یہ بھول جائیں کہ پہلی رکعت ہے, دوسری رکعت ہے, تیسری ہے, چوتھی ہے, سجدہ کیا نہیں کیا, شہادتیں دی یا نہیں, پتہ نہیں. یہ تو ہی نہیں, بہت بڑی دعا. تو ہمیں کرنا کیا ہے کہ اس موت کے حوالے سے بار بار اس کا ذکر کرنا, بار بار اس کے بارے میں سوچنا. ہر دفعہ جب کوئی اپنے رشتہ داروں میں دوست احباب سے جاتا ہے اس موقع سے فائدہ اٹھانا چاہیے, اپنی موت کے بارے میں سوچنا چاہیے اور اس زندگی کے بارے میں سوچنا چاہیے جس فیز میں ہم داخل ہونے والے ہیں. دیکھیں مثالیں آپ کو دے دیتے ہیں, ہماری کوئی وہ تقریر ایسی نہیں ہوتی جس میں کہ آپ سوئیں نہ, تو سونا آپ کے لیے اجازت ہے, آپ سو سکیں, سو جائیں, جانا کہیں اور جائیں چاہ سکتے ہیں. انہیں ایک ڈیوٹی دینی ہے, ڈیوٹی دے کے ہم فارغ ہو جائیں. آپ نے اگر کسی سفر پہ جانا ہے, ابھی لیٹس سے کہ پاکستان جانا آپ کو, یا حج کے لیے جائیں گے انشاءاللہ اس سال, یا عمرے کے لیے, یا زیارتوں کے لیے, یا کوئی بھی, یا مثلاً وہ ایسے بھی مومنین ہوتے ہیں ان جگہوں پہ جاتے ہیں جہاں فسق و فجور کھل کے ہوتا ہے, مثلاً کروز پہ چلے گئے, کسی بیچ پہ چلے گئے, بہاما چلے گئے, کیوبا چلے گئے, جہاں پہ فسق و فجور کھل کے ہوتا ہے, جہاں پہ لوگ فسق و فجور کرنے ہی جاتے ہیں, یعنی ان کا اور کوئی مقصد نہیں ہوتا سوائے اس کے, وہاں پہ مثلاً مومن جو ہے وہ چلا جائے. تو جو بھی سفر وہ مومن اختیار کرے گا اللہ کو ماننے والا, وہ کیا کرے گا, اس سفر کے لیے آمادگی کرے گا. اگر پاکستان جا رہے ہیں اسی کے مطابق آمادگی کرے گا, کہ ادھر جو دوست احباب ہیں, رشتے دار ہیں, ان کے لیے کوئی تحفہ تحائف جو ہے وہ لے لیں, صحیح ہے, اپنے لگیج کو باندھے گا, یہ سارا کچھ کرے گا. اگر حج کے لیے جا رہے ہیں اس کے لیے اپنی ایک خاص تیاری ہے, عمرے کے لیے جا رہے ہیں خاص تیاری ہے. البتہ کچھ چیزیں ایسی ہیں جو کہ کامن ہیں, مثلا آپ کو ایک سوٹ کیس چاہیے, آپ کو کچھ کپڑے چاہیے, آپ کو یہ سب چیزیں کچھ کامن چیزیں ہیں, لیکن اس کے علاوہ کچھ اسپیسیفکس ہیں, وہ ڈیپینڈ کرے گا کہ آپ کس سفر پہ جا رہے ہیں. مثلا جو جا رہا ہے کروز کے لیے, وہ ٹی شرٹس وغیرہ کروز کی, وہ بہاما شرٹس, یہ وہ سن کی سن گلاسز, یہ چیزیں مخصوص ہیں اس کے لیے, وہ لے گا. کوئی بیچ پہ جا رہا ہے تو وہ بھی اس کے حوالے سے جو ہے وہ چیزوں کو اکٹھا کرے گا, سنورکلنگ کرنی, فشنگ کرنی, کوئی بھی چیز ہے مثلا اس کے لیے خاص چیزیں چاہیے. اب یہ جو ہمارا اس دنیا کے بعد کا سفر ہے, اس کے لیے بھی کچھ چیزیں تو آپ کو چاہیے چاہیے, یعنی اس کے علاوہ گزارا نہیں ہو سکتا. وہ چیزیں کیا ہیں, آپ کی واجبات ہیں, یعنی ان واجبات کو ادا کرنا ہی کرنا ہے. कोई चॉइस नहीं है। जैसे आपको सफर में सूटकेस की जरूरत है, बगैर सूटकेस के आप नहीं जा सकते। उसके अलावा आपको एक पासपोर्ट की जरूरत है, उसके बगैर नहीं जा सकते। वीजा की जरूरत है, उसके बगैर नहीं जा सकते। आइडेंटिफिकेशन होनी चाहिए आपके पास, आपकी आइडेंटिटी होनी चाहिए। अब वो आइडेंटिटी के ऊपर पेपर्स में लिखा होता है मोमिन, किसी पे लिखा होता है काफिर, किसी पे लिखा होता है फाजिर, किसी पे लिखा होता है फाजिर। आइडेंटिटी तो है सबकी। हमें अपना शनाख्ती कार्ड देखना चाहिए कि उस दुनिया के अंदर हमारे शनाख्ती कार्ड पे क्या लिखा हुआ है। आया उस दुनिया के शनाख्ती कार्ड पे मोमिन लिखा हुआ है, काफिर लिखा हुआ है, फासिक लिखा हुआ है, फाजिर लिखा हुआ है, रियाकार लिखा हुआ है, मुशरिक लिखा हुआ है, क्या लिखा हुआ है। वहां पे भी जी मौलाना सईद हसन मुश्तबा अली रिजवी किबला काबा ये लिखा हुआ है, बोर्न इन पाकिस्तान मुस्लिम सिटी ये वो ये लिखा हुआ है। वहां पे ये जो नाम दिया गया, माँ बाप ने नाम दिया मुझे, ये खुदा का दिया हुआ तो नहीं है। खुदा के दिए हुए तो नाम वो अहलुल बैत अलैहिम सलाम को मिलते होते थे कि नाम गुजारी का वक्त है तो बीबी फातिमा इमाम अली रसूलुल्लाह रसूलुल्लाह कहते हैं, मैं कैसे नाम गुजारूं जब तक के खुदा की तरफ से हज़रत जिब्राइल अलैहिस्सलाम कहते के शब्बर शबीर हसन हुसैन, वो खुदा के नाम और उनको उन्हीं नामों से उधर पुकारा जाएगा, खुदा ने रखे सही। आपका ये जो नाम है हत्ता इस नाम से आपको उधर कोई नहीं जानेगा। ऐसा होता है कि लोग कुछ ऐसे होते हैं कि जो नाम भूल जाते हैं लेकिन आपके किरदार को याद रखते हैं, आपकी पर्सनालिटी को याद रखते हैं, नाम भूल जाते हैं। वहां पे आपकी शनाख्त आपके किरदार से है, वहां पे जो आपको लोग जानेंगे शनाख्ती कार्ड पे जो लिखा होगा वो नाम यहां का नहीं होगा बल्कि आपका किरदार होगा। किरदार क्या, किस चीज का किरदार है वो जो भी है वो लिखा हो सही। अब आपको ये वसाइल जरूरी है, वाजिबात आपको अदा करनी है, आपके पास शनाख्ती कार्ड होना चाहिए, आइडेंटिटी होनी चाहिए, वीजा होना चाहिए। अब ऐसा सोचें कि अगर आपके पास वीजा नहीं है आप किसी दूसरी जगह जा नहीं सकते हैं। अब वहां पे क्या कि किसी के लिए ये तो नहीं है कि भाई अब मौत आई तो वीजा नहीं है तो हम जाना नहीं है, ऐसा तो नहीं है कि मौत आ जाए और कहें जी मेरे पास अभी वीजा नहीं आया, अप्लाई किया हुआ है। हकीकत में जब पत्ता आपका आ गया ना, जब आपका नाम आ गया, इसका मतलब है कि वीजा लग गया है, जाने जाने, यानी उसमें ये नहीं है। अब ये जो वीजा लगा हुआ है ये यानी हमें पता नहीं है कि कब का किस टाइम का लगा हुआ, लेकिन लगा हुआ है वीजा, ये ऑलरेडी हमारे पास है, तो इसके बारे में फिक्र करने की जरूरत नहीं है। फिक्र किसके बारे में करना है, अपनी वाजिबात के हवाले से, क्योंकि ये आपको वहां पर जरूरी है। अच्छा, उसके अलावा अपने किरदार के हवाले से, क्योंकि वहां पे आपकी शनाख्त इस तरह से होंगी, वहां पे सफ़े होंगी, रोजे माशर में सफ होगी, ये अंबिया की सफ है, ये शोहदा की सफ है, ये खुदा के अवलिया की सफ है, ये सिद्दीकीन की सफ है, ये साबरीन की सफ है, ये मोमिनीन की सफ है, ये साबिक यानी जो सबकत ले जाने वाले उनकी सफ है। वहां पे सब डिविजन हुई हुई है, वो किस तरह से, मेरे नाम से, मेरे नाम से नहीं है, वो जो सफे बनी हुई है वो किरदार से। लकद कान लकुम फी रसूलिल्लाह उस्वतुन हसना, खुदा ने रसूल के किरदार को बेहतरीन मिसाल आपके लिए बनाया कि आप उस किरदार को ले लें। अगर उस किरदार को आप ले लेती हैं तो किसकी सफ में खड़े होंगे आप, किसके जवार में होंगे, किसके नेबरहुड में होंगे, किसके साथ मशहूर होंगे, किसके साथ आपकी बाकी की जिंदगी गुजरेगी, उनके साथ गुजरेगी। किस तरह से ये डिविजन हुई, किरदार से हुई है। जैसा किरदार है उसी तरह के लोगों के साथ। अच्छा, कहने वाला कहता कि मैं अहले बैत का मुहिब हूं, लेकिन किरदार में दुश्मनान अहले बैत की सिफात है, और ये जितनी मर्जी दुआएं मांगते रहे ये उस जिंदगी के अंदर अहलुल बैत अलैहिस्सलाम के साथ ना तो मशहूर होगा, ना उनकी नेबरहुड में होगा, ना ही उनकी सफ में खड़ा होगा। वो किस सफ में खड़ा होगा, वो अहलुल बैत अलैहिम सलाम के दुश्मनों के साथ में खड़ा होगा। गना जो ये गाने सुनते मौसीकी सुनते हैं, वाजिबात को तर्क करते हैं, मुसहबात को तर्क करते हैं, तारिक को सलाह बन जाते हैं, हुब्बे दुनिया रखते हैं, हर एक चीज जो कि खुदा ने कहा कि ना करो उसको करते हैं, अपनी मर्जी से दीन के अंदर जो चाहते हैं उस पर अमल कर लेते हैं, ये आपके ख्याल में रोजे महशर में इमाम अली के साथ होंगे? माज़ अल्लाह, ये किरदार उस सफ का नहीं है। जी हम तो यहां पे शिया थे, वहां पे अब दुश्मनों के साथ खड़ा कर दिया, ये क्या बात हुई? वो कई लोग होंगे वो कहेंगे हम यहां पे आंखें रखते थे उधर हमें अंधा, ये लोग अंधे उठाए जाएंगे भाई तुम, हम आंखें रखते थे अंधा उठाया मुझे, ये क्या बात है? ये बात यह है कि उधर भी आप अंधे थे इस वजह से इधर भी आप अंधे हैं, उधर भी आप दुश्मन अहले बैत थे इधर भी आप दुश्मन अहले बैत थे, न उधर आपके पास विलायत थी उनकी और ना ही इधर है, फर्क सिर्फ यह कि आपके पास इख्तियार था, आपने कह दिया कि मैं शी हूं, बस किरदार के ऊपर। अच्छा उसके अलावा अब ये जो सफर है स्पेसिफिकली जो आपको सफर करना है उसके लिए वसाइल को इकट्ठा करना है, और वसाइल को इकट्ठा करने के लिए अल्लाह मियां ने आपको इधर थोड़ी सी जिंदगी दी है। अपना बैग चेक करेंगे आपके पास क्या है, आज मैं भी और आप भी, अगर हमें आज इस दुनिया से जाना पड़े तो हमारे पास क्या है उस दुनिया के लिए? मेरे पास अभी तक जहां तक मैं सोच सका हूं एक अमल खालिसतन खुदा के लिए नहीं, एक भी नहीं। अगर मेरे जहन में एक भी होता तो मिंबरे रसूल पे बैठ के मुझे ना कहता, यहां से हर एक चीज जो कही जाती है उसके बारे में हिसाब किया, एक भी नहीं। और वो कोशिश जो होनी चाहिए वो भी शायद नहीं है। अब अगर मैं अपने बैगेज को देखूं कि मैं क्या लेके जा रहा हूं तो हाथ खा नहीं, एक अमल भी नहीं, नमाज पढ़ी वो खुदा की तो, वाजिबात को अदा किया उन वाजिबात को भी अदा इसलिए कर दिया कि भाई एक चीज है पैदा हुए हैं मुसलमान हैं दूसरे लोग देख रहे हैं, अदा क्या है आज खुद। अब अगर आज मुझे खुदा कहे कि अभी जो है इस वक्त आ जाओ मेरे पास, मेरे पास क्या कुछ करना क्या था, कुछ वसाइल इकट्ठे होते। हाँ अलबत्ता ये है उम्मीद की ये किरण है कि अगर खुदा ने हमें जिंदगी दी तो इस जिंदगी को कोशिश करते रहेंगे कि इस जिंदगी में कोई एक अमल ऐसा इंजाम हो जाए जिसके अंदर शर्क का पहलू ना हो, एक अमल ज्यादा नहीं, अगर एक अमल ऐसा इंजाम हो जाए जिसमें खालिसतन खुदा के लिए था, उसमें ना अपना नफ्स था ना कोई और चीज थी, गैरुल्लाह नहीं था, शर्क नहीं था, अगर एक अमल ऐसा हो जाए तो खुदा बाकी के जितने अमाल जिसमें शिर्क था उनको खुद से साफ कर देगा। हैफ नहीं है कि उसने हमें 70 साल की, अगर 80 साल की जिंदगी दे, इस 70-80 साल में तमाम की तमाम नेमतों से इस्तेफादा करे, हिदायत खुदा की सब कुछ हो और इंसान इस जिंदगी के अंदर एक अमल खालिसतन खुदा के लिए ना कर सके, अफसोस है। टास्क क्या है, एक अमल कर दें, एक जिसमें गैरुल्लाह ना हो, और धोखा नहीं अपने आप को दें हकीकत, अगर एक अमल अंजाम दे देंगे तो खुदा बाकी के सारे अमाल को खुद खालिस कर देगा। यानी क्या, यानी बाकी के अमाल कबूल और फिर कुछ है हाथ में, वो इल्ला कुछ नहीं है। ये जो नमाजी हैं, रोजादार हैं, हज पे जाते हैं, सारा कुछ करते हैं, अगर उनके सारे के सारे आमाल में पूरी जिंदगी के अंदर एक अमल खालिसतन खुदा के लिए नहीं है तो उनके हाथ खाली। अजीब है, खुदा خدا کہتا ہے کہ میں بہترین شریک ہوں، بہترین پارٹنر ہوں، تم مجھے کسی کے ساتھ پارٹنر بناؤ، میں جو میرا ثواب ہے نا، یا جو تم نے کہتے ہو کہ میرے لیے جو کام کیا میں وہ بھی اسے دے دوں گا، مجھے ضرورت نہیں. تو اپنے گھر جا کے ابھی بھی دیکھیں کہ نامہ اعمال میں کیا ہے، بیگیج کیا ہمارے پاس ہے. اگر ہمارے ہاتھ خالی ہیں تو ان کو کوشش کریں کہ ان ہاتھوں کو کچھ نہ کچھ خدا سے، وہ بھی البتہ عجیب یہ ہے، تھوڑا سا آپ کے ساتھ آج وقت لیں گے، عجیب یہ ہے کہ خدا نے ہمیں اس دنیا میں جو پیدا کیا ذلت میں پیدا کیا. مخلوق ہونا خود ایک باعث ذلت چیز ہے، ساتھ رہیں گے. جب کوئی چیز مخلوق ہوتی ہے نا وہ ذلیل ہے، کوئی عزت نہیں اس کی، کیوں؟ اس کے پاس خود سے کچھ بھی نہیں، نہ اپنا وجود خود سے، نہ اپنا سانس خود سے، نہ کوئی چیز بھی کہہ لیں خود سے، خود ذلیل. شروعات دیکھیں کہاں سے ہوتی ہے، حتی اس جسم کی نجس نجاست سے، وہاں سے شروع ہوتا ہے، وہی نجاست بڑھتی رہتی ہے. ایسی ہوتا ہے، دو سال ہوتے ہیں ڈیوائڈ ہوتے رہتے ہیں، وہی نجاست بڑھتی رہتی ہے، پھر ایک خاص وقت کے اندر وہ نجاست اتنی بڑی ہو جاتی ہے کہ اس جگہ پہ جہاں پہ تمام نجاستیں، جہاں پہ تمام جو چیزیں ہیں وہ نجس ہیں، اس جگہ سے یہ نجس چیز باہر آ جاتی ہے. اس کے بعد جیسے باہر آتی ہے تو نجاست کو ہم کرنے لگ جاتی ہے اپنے آپ. نجاست کو ہم کرتی ہے، اس کو اٹھاتی ہے، ایک وہیکل ہوتی ہے، بیسل ہوتی ہے نجاست کو اٹھانے کی، حتیٰ جو اس کے اندر خون جا رہا ہوتا ہے، خون جو جاری ہوتا ہے وہ نجس. اس کے بعد کیا ہوتا ہے کہ جب وہ چلا جاتا ہے وہ پھر نجاست، اگر میت کو ٹچ کر لیں غسل واجب. یہ شخص خدا کی توہین کرتا ہے، خدا کے احکامات کو توڑتا ہے، خدا کے سامنے کبر کرتا ہے، خدا کے علاوہ دنیا کو چاہتا ہے. عجیب، میں یعنی کیا میں؟ کس چیز پہ انسان اپنے آپ کو فخر کرے؟ یہ الفاظ نہج البلاغہ کے، کس چیز پہ فخر کرے؟ ذلت میں خدا نے مخلوق ذلیل. عزیز صرف وہ ہے، خدا ہے. اچھا، اس کے علاوہ اس چیز کے اندر عزت بھی ہے. اب آپ کہیں گے کہ یہ تو ایک طرف آپ کہہ رہے ہیں کہ مخلوق ذلیل، دوسری طرف عزت بھی. عزت کس چیز میں؟ عزت اس میں ہے کہ خالق کہتا ہے کہ یہ میری مخلوق ہے. عجیب، وہ جس کی شروعات نجاست سے ہو، جس کا اختتام نجاست سے ہو، جو اس دنیا کے اندر نجاست کو ہم کرتا رہے، جس کا خون خود نجس ہو، جس کے پاس خود سے کچھ نہ ہو، اس کے لیے خدا کہہ دیتا کہ یہ اگر میری مخلوق ہے، ان العزت للہ، خدا کے لیے عزت ہے، وللرسول وللمؤمنین. اچھی کتنی پس چیز، ثم رددناه في اسفل السافلين، اتنی پس چیز کیا؟ اسی آیت کے حوالے سے اسی عزت کا ایک حصہ بن جاتی ہے. یعنی ایک مومن کی توہین یعنی خدا کی توہین. عجیب، ہمیں خدا نے یہ دونوں چیزیں بخشی ہیں، آپ کے اور میرے اوپر ہیں کہ ہم اسی ذلت میں زندگی کو گزار دیتے ہیں یا پھر اس عزت کا حصہ بن جاتے ہیں جس کو کہ خدا نے کہا کہ ہے. ورنہ آپ کو پوری دنیا سلام کریں، سلوٹ ماریں، سارا پیسہ آپ کے پاس ہو، ہر کوئی شخص آپ کے لیے برا نہ کہیں، जैसे कमरे में आए सब खड़े हो जाएं, आपको सलाम करें, हाथों को चूमें, पैरों को चूमें, गोड़ों को हाथ लगाएं, जो मर्जी पूरी दुनिया करें। अगर उस सफ का है नहीं ना बंदा, उस सफ का बंदा नहीं है ना, जलील है। अब इस दुनिया में जहां पे ये जिल्लत की जगह है, लेकिन इज्जत की भी हो सकती है, जहां पे किरदार से हमारी शनाख्त होगी, जहां पे वाजिबात को अदा करके उस बैगेज को हम ले सकते हैं, जहां पे तमाम की तमाम चीजें हमें करनी है। अब आप मुझे ये बताएं कि इस दुनिया में वक्त कहां से निकलेगा आपको किसी और काम को करने के लिए। साथ में ये नुकता करके खत्म। आप जब पाकिस्तान के लिए तैयारी करते हैं, इंसान तकरीबन 2 माह पहले शुरू कर देता है, जाने से पहले करता है या नहीं, डिपेंड करता है कि आपके मसलन रिश्तेदार दोस्त अहबाब कितने हैं। 1 महीना 2 महीना तो तैयारी में लग जाते हैं, काम के बाद जाएं वो कभी जेलर्स के चक्कर लग रहे हैं, कभी वॉलमार्ट के चक्कर लग रहे हैं, कभी उस जगह जा रहे हैं, कभी उस जगह जा रहे हैं, कभी ये कभी वो, घर में सारा सामान ऊपर नीचे, सूटकेस निकले हुए हैं, पुराने हो नए हो, सारा घर जो है वो ऊपर से नीचे, हर कोई परेशान, अभी फ्लाइट का टाइम आ रहा है, नजदीक है, ये नहीं मिला वो नहीं मिला, कितने दिनों के लिए जा रहे हैं, मसलन 2 हफ्ते के लिए, 3 हफ्ते के लिए, महीने के लिए वापस आ जाए, कितने दोस्त साहब आपको मिलना है, मसलन 20, ऐसे मिसाल दे, आपके तो हजार होंगे, मसलन 20, कितनों के लिए तोहफे लेके जाए, मसलन 20 के लिए। अच्छा, 2 माह तैयारी, 2 माह रहना, 20 लोगों से मुलाकात, 2 माह तैयारी, 1 माह रहना, 20 लोगों से मुलाकात, ठीक है, ये थोड़ा चेंज कर। जब इस जिंदगी से दूसरी जिंदगी के फेज में जाएंगे तो आप कितने लोगों से मिलेंगे, कितने लोगों से मिलेंगे, हजरत मलकुल मौत उधर होंगे, हजरत मिकाइल उधर होंगे, हजरत जिब्राइल उधर होंगे, मलाइकातुल मुसव्वमीन उधर होंगे, मुकर्रबीन उधर होंगे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम होंगे, इमाम अली अलैहिस्सलाम होंगे, अहलुल बैत अलैहिस्सलाम होंगे, 1,24,000 पैगंबर उधर होंगे जो कि आपको दरवाजे पे मिलेंगे। इस्तकबालिया जो कमेटी है, जो लोग वहां पे आपको इस्तकबाल करेंगे, ये तकरीबन जितने मैंने आपको बताए, ये वहां पे खड़े हुए खाली हाथ जाएंगे, अपने उस रिश्तेदार के मुंह को सीधा करने के लिए कि वो आपके साथ अच्छी तरह से बात कर ले, तो यहाँ पे आप 70-80-100 डॉलर खर्चेंगे कि उसे कोई एक अच्छा सा तोहफा ले जाए, कितने सालों के बाद आ रहे हैं। वहां पे ये सारे के सारे लोग खड़े हैं जिनकी बदौलत आपको खुदा ने हिदायत दी, सबसे बड़ी नेमत, खाली हाथ जाएंगे, इतने लोगों के लिए तोहफे इकट्ठे करने हैं, सही, मसलन आपको मैं अहलुल बैत का, रसूल का तोहफा देने का तरीका बताता हूं। जितनी आप सलावात भेजेंगे, ये एक एक तोहफा आपके लिए इकट्ठा हो गया उनके लिए। अभी आपके ऊपर है कि आप कितनी सलावातें भेजते हैं इस जिंदगी के अंदर, कितने तोहफे इकट्ठे करते हैं, ये एक छोटा सा तोहफा है। उसके अलावा जो इससे बड़े तोहफे हैं वो ये है कि इमाम अली ने जिस तरह से एक वक्त में जिस तरह से अपनी जिंदगी को अदा किया, जिस अंदाज में अपनी जिंदगी को किया, अगर आप उसी अंदाज से अपनी जिंदगी को करते हैं तो ये भी उनके लिए तोहफा है, बहुत बड़ा तोहफा है। किस तरह से कि जब तक आप उस अमल को अंजाम देते रहेंगे, उस अंदाज में अपनी जिंदगी को करते रहेंगे, इमाम के पास तोहफा जाता रहेगा। अजीब नहीं, तोहफे इकट्ठे करें रसूल के, करें अजम अलकुल मौत के लिए, करें कुछ तोहफे इकट्ठे, भाई उनसे मिलना है सबसे पहले, या हो सकता है इमाम से पहले मुलाकात हो जाए। कुछ लोगों के लिए होता है अजम अलकुल मौत बाद में, पहले इमाम अली को देखते हैं, उनके लिए कोई तोहफा इकट्ठा करें, उनके लिए क्या तोहफा इकट्ठा करें। इस زندگی کے اندر ان کو جتنا یاد کر سکتے ہیں یاد کریں, کبھی ان کو بھولیں نہ. میرے دل میں ان کے لیے کافی عزت ہے. تمام ملائکہ کے اندر جب اس کام کو خدا نے منسوب کیا بنایا, حضرت جبرائیل نے انکار کر دیا, باقی تمام کے تمام ملائکہ نے انکار کر دیا, کہتے ہم یہ کام نہیں کر سکتے. اس ٹاسک کو حضرت ملک الموت علیہ السلام نے لیا. چھوٹا سا ٹاسک نہیں ہے, 6 ماہ کا بچہ ہے, ماں کی گود میں آ کے اسے ایک انسان ماں کی گود سے ایک 6 ماہ کے بچے کو کھینچ کے دیکھے, کر سکتے ہیں. ایک انسان یہ نہیں کہہ رہا جانور, نہیں کہہ رہا انسان, چھین کے دیکھے اور اسے لے جائے کہ ماں اسے کبھی نہ دیکھ سکے, کر سکتے ہیں کام. اور یہ کام اگر خدا نے کہا ہو, خدا نے کہا ہے کہ اس کام کو کرو, کر سکتے ہیں. بی بی فاطمہ سے اب ان کے ابو کو لے جانا ہے, کام ہو سکتا ہے. فاطمہ کے گھر میں, بی بی فاطمہ سلام اللہ کے گھر میں حضرت ملک الموت علیہ السلام نے اجازت مانگی ہے, لیکن اجازت مانگنے کے بعد اس کام کو انجام دیا ہے جس کام کے لیے وہ موظف ہوں. بہت جگرا چاہیے. اپنی زندگی کے اندر ان کو یاد کریں. کبھی کبھی کوئی صدقہ ان کے نام دے دیا کہ 2-4 ڈالر جو بھی آپ ہفتے میں دیتے ہیں صدقہ, ان کو کہا کہ یہ صدقہ میں خدا کی راہ میں دیتا ہوں حضرت ملک الموت علیہ السلام کے حوالے سے. یہ نہ سمجھیں کہ ملائکہ کو کچھ ملتا نہیں ہے. ملائکہ خوش نہیں ہوتے, ملائکہ ناراض نہیں ہوتے, ملائکہ غضب نہیں کرتے, ملائکہ جو ہیں وہ بالکل نہیں, یہ سب چیزیں ان کے اندر ہیں. ملائکہ ناراض ہوتے ہیں, کمپلین کرتے ہیں. انہوں نے شروع میں اپنی ناراضگی کا اظہار کر دیا تھا ہمارے ساتھ, کیا یہ نہیں کیا, ان کو یہ کیا, یہ تو جائے گا خون بہائے گا, یہ سارا کچھ کام کرے گا, یہ کیا آپ نے خلق کیا تھا. خدا نے کہا مجھے پتا, آپ کو نہیں پتا. صحیح. تو یہ سب لوگوں کے لیے ہدیہ اکٹھا کرنا ہے. اور آپ کے پاس وقت کتنا ہے, ابھی ہم نے باقی کی باتیں نہیں کرنی, چھوٹا چھوٹا کر کے, وقت کتنا ہے, 70 سال. 70 سال میں تقریباً 20 سال آپ سوئے ہوئے ہیں, بتا دیں 20 سال آپ سوئے ہوئے ہیں. یعنی اگر پوری زندگی کے اندر آپ نے 8 گھنٹے کی نیند کی ایز این ایوریج, تو 20 سال آپ نے بستر پہ گزارے سوئے ہوئے, فراٹے مارتے, ادھر تو کچھ نہیں کر رہے, بس سوئے. کتنے رہ گئے, 50 سال. تقریباً 15 سال تک بندے کو کہہ لیں کہ اتنی اس کی عقل پختہ نہیں ہوتی, کوئی ایسا جی 14 سال تک جو ہے وہ آپ بلوغ اور یہ سارا کچھ, اس سے پہلے جو ہے وہ ٹھیک ہے. ہم میں سے کتنوں نے اچھے کام کیے, جنرلی تو بالغ ہونے کے بعد بھی اچھے کام نہیں ہوتے, تو اس سے پہلے کیا ہونے تھے. تو 35 سال چلیں, 40 سال نکال دیں, تو 70 میں سے کتنے رہ گئے, 30. 30 سالوں میں آپ تقریباً 30 سالوں میں تقریباً 15 سے 20 سال کام پڑے. اپنی زندگی کے اندر اگر آپ نے مثلاً 50 سال کام کیا, 40 سال کام کیا, 10 سے 15 گھنٹے کام کیا, تو ٹھیک ہے, رہ گئے 5 سال. ان 5 سالوں میں ابھی آپ نے کھانا نہیں کھایا, ابھی باقی کی جو آپ کی چیزیں ہیں ان کو نہیں کیا, ساتھ ہے, زندگی ختم. کہاں سے ہدیہ اکٹھا کرنا تھا, ٹائم ہی نہیں ہے. یہی ہوتا ہے نا, یہی کہا جاتا ہے کہ ہمارے پاس تو وقت ہی نہیں. بھائی آپ یہ جو سب باتیں کرتے ہیں, ہمیں تو جاب پہ جانا ہے, سونا ہے, کھانا ہے, پینا ہے, کپڑے ہیں, یہ ہے, بل ہے, وہ ہے, ساری چیزیں آپ جو باتیں کرتے ہیں وہ ہماری سمجھ میں نہیں آتی, ہم کیا کریں. کرنا کیا تھا, اگر سوئیں, سونے سے پہلے اب آپ کو بتا رہے ہیں کہ وہاں کے لیے کیا کر سکتے ہیں نا, اسی وقت میں سونے سے پہلے خدا سے کہیں کہ خدا ہے میں تیرے پاس آنے لگا ہوں. صحیح. رات کو سونے سے پہلے کہیں خدا ہے میں تیرے پاس آنے لگا ہوں, میں جو تیرے پاس آنے لگا ہوں میں خالی ہاتھ آ رہا ہوں, اگر ایسا نہ ہو کہ میں اگر اٹھ نہ سکوں تو اس وقت میں تجھ سے توبہ کر رہا ہوں, معافی مانگ رہا ہوں, مجھے معاف کر دے. اور یہ جو میرا سونا ہے میں وضو کے ساتھ سوؤں گا, ویسے بھی تو سونا ہے, میں وضو کے ساتھ سوؤں گا. اور جب میں وضو کے ساتھ سوؤں گا, اگر 8 گھنٹے سویا ہوں تو 8 گھنٹے تو نے اس چیز کو عبادت میں شمار کرنا ہے. تو نے خود کہا ہے میں یہ کام کرنے لگا. اب کیا ہوا کہ اگر انسان نے ساری زندگی ایسے کیا ہوتا تو کتنے سال عبادت کی؟ 20 سال. 20 سال عبادت کی اس نے, صحیح ہے. اچھا جو 15 سال یا 20 سال جو کام کیا, یعنی پورا کی زندگی کے اندر, اگر کام پہ جانے کے لیے خدا سے یہ کہہ کہ خدا ہے دیکھ میں صبح اٹھ گیا ہوں, بڑی مشکل سے اٹھا ہوں, لیکن میں جا رہا ہوں کام پہ, اس کام پہ جو کہ مجھے پسند بھی نہیں ہے, مجھے باس سے نفرت آتی ہے, مجھے وہاں کی انوائرمنٹ سے نفرت آتی ہے, اتنے زیادہ مسائل میرے لیے کھڑے کرتے ہیں, مجھے ذرا بھر اچھا نہیں لگتا کام پہ جانا, لیکن میں کام پہ جا رہا ہوں کیونکہ تو نے کہا ہے کہ ان بچوں کی ذمہ داری تیرے پہ ہے, جا کے رزق حلال کمانا ہے, میں جانے لگا ہوں, لیکن اس کو عبادت میں شمار کرنا خود کا ہے. اب کیا ہو گیا, کتنے سال عبادت ہو گئی؟ 35 سال عبادت میں گزر گئے. کھانا کھانے لگے, کیا کہا؟ خدا یہ کھانا جو تو نے مجھے دیا شکر ہے تیرا, اس کو کھا کے میرے اندر جو طاقت آئے گی میں اس طاقت سے کام پہ جا سکتا ہوں, چلیں سو سکتا ہوں. کھانے کے بعد کیا آتی ہے؟ نیند. اب کیا ہو گیا کہ جو کھانا کھایا, باقی کی ساری چیزیں سب کچھ عبادت ہیں. یعنی یہ جو 5 سال بھی جو بچے تھے آپ کی زندگی کے, وہ بھی عبادت میں گزر گئے. اب پورے 70 سال انسان عبادت کر کے جائے گا تو بے شمار ہدیہ ہیں. تو چوئس ہے, 1,24,000 پیغمبر ہیں, ہاں جی آپ کو ہدیہ ہم دیتے ہیں اس ماہ رمضان کی مثلا 8 گھنٹوں کے آپ کے نام. وہ جو میں نے کل جاب کیا تھا 15 گھنٹے عبادت کی تھی, اس کا ہدیہ آپ کے نام. ہو سکتا ہے, مسئلہ کہاں پہ ہے؟ مسئلہ غفلت میں. انسان غفلت میں, غفلت سے باہر نکل آئے, ان چیزوں کو پہلے سے سوچے, سوچنے کے بعد خدا کے ساتھ رابطہ رکھے, خدا کو بتائے, اپنے آپ کو بتائے, اس طرح سے زندگی کرے, تو وہ دروازہ جب کھلے گا اور وہ سب لوگ جن سے ہماری ملاقات ہے ان کے سامنے ہم شرمندے نہیں ہوں گے. وہ اللہ اس طرح کی زندگی تو ایک کافر بھی گزار دیتا ہے, صحیح. تو اس کام کو کرنا شروع کریں. اس کے علاوہ جو آپ کے دوست احباب رشتے دار ان سے بھی ملاقات ہیں, ان کے لیے بھی کوئی ہدیہ اکٹھا کریں. ابھی جو ہم جن کے لیے کر رہے ہیں یہ ثواب جو ہے انشاءاللہ ان کی روح کو جائے گا, یہ ان کے لیے ایک ہدیہ ہے جو کہ آپ آلریڈی یہاں پہ کر رہے ہیں, ملے گا ان کو ادھر, یہاں پہ کر رہے ہیں, اس طرح سے کریں. انشاءاللہ یہ زندگی جو ہے وہ اس فیز سے ہم گزر جائیں گے, اور اس فیز کے بعد ایک اور فیز ہمارا شروع ہوگا, وہاں پہ انشاءاللہ ہمارا کردار جو ہے وہ ہمارے اہل بیت علیہم السلام کے ماننے والے, ان کے محبت کرنے والوں کا ہوگا. انشاءاللہ دشمنوں سے جس طرح سے ہم نے ادھر برات کی, ادھر بھی ہماری برات ہوگی, ادھر بھی ہم ان سے دور ہوں گے, ان کی چیزوں سے, ان کے تمام کے تمام جو آپ زیارت عاشورہ کے اندر پڑھتے ہیں, اور وہ سب ہدیہ لے کے جائیں گے, ہاتھ ہمارے پورے ہوں گے, ان ساری فیزز سے گزریں گے. اور اگر ہمارا کردار اور آپ کا کردار ایک جیسا ہوا تو انشاءاللہ نیبر ہوڈ بھی ایک ہی ہے, ادھر جو ہے وہ پھر ملاقات بھی ہو جائے گی. اور جس نیبر ہوڈ کے لیے ہم سب چاہ رہے ہیں وہ ہے شہداء کربلا کا نیبر ہوڈ. یعنی جو ہمیں چاہیے جہاں پہ, وہ شہداء کربلا کا نیبر ہوڈ ہے. کیوں؟ کیونکہ انہوں نے جو اس دنیا کے اندر عبادت کی ہے, انہوں نے جس مقام کو حاصل کیا ہے, وہ باقی کے انسانوں کے لیے ممکن نہیں. وہ ایک ایسا ایونٹ تھا جو کہ تاریخ کے اندر حضرت آدم سے لے کے آخری انسان تک وہ ایک منفرد ایونٹ تھا. اس لیے ہم تمنا کرتے رہتے ہیں کہ کاش کے مدر ہوتے, کہتے ہیں نا, کیونکہ وہ ایونٹ ہو چکا ہے, اور وہ ایک منفرد ایونٹ تھا جو کہ دوبارہ نہیں ہوگا. اس ایونٹ کے اندر ہم چاہتے رہتے ہیں کہ ہم ادھر ہوں, کیوں ہوں, کہ جب بی بی سکینہ کو تماچے پا رہے تھے, بجائے اس کے کہ بی بی کی گالوں پہ تماچے لگتے ہم اپنی گال کو آگے کر دیتے. ممکن تھا اگر ہم ادھر ہوتے, جب چادروں کو چھینا جا رہا تھا اس وقت ہم ہوتے, کچھ کر لیتے ہم. جس نیزے سے بی بی کی چادر کو چھین رہے تھے وہ نیزہ ہماری آنکھ میں لگتا, سر پہ لگتا, جہاں چادر تو نہ چھینتی. جب خیموں کو جلایا جا رہا تھا, جب خیمے جل رہے تھے, بی بی زینب کے پاس صرف بیبیاں تھیں, بچوں کو اس خیمے سے دوسرے خیمے, کسی بچے کو ہم بھی اٹھا رہے تھے. امام سجاد کے پاس جب مشکل سے وہ توپ جو گلے کے اندر لگی ہوئی کیلوں کے ساتھ, دھوپ میں جو تپ جاتی تھی, پیروں پہ جو چھالے تھے, کانٹے جو لگتے تھے, گھٹنوں پہ جو زخم تھے, اس قافلے کے اندر اگر ہم بھی ہوتے ہو تھوڑا ان کا بوجھ کم کر دیتے. ہم نہیں تھے اس زندان میں جس زندان میں امام نے بی بی سکینہ کی قبر کو کھودا. کچھ دن پہلے میں کوشش کر رہا تھا کہ کچھ زمین ہے اس کو کھود کے تو اس کے اندر کوئی جو پلانٹس وغیرہ ہوتے ہیں لگائیں. میرے پاس سب کچھ تھا اس زمین کو کھودنے کے لیے, مشکل پیش آ رہی تھی. اپنے ہاتھوں سے جب میں اس مٹی کے جو ہے وہ اسے نکال رہا تھا, اور مجھے اس وقت یاد آیا, میں نے کہا کہ امام سجاد اس زندان کی زمین کو آپ نے کس طرح سے کھودا؟ میرے پاس سب کچھ ہے, میں زمین کو کھود نہیں پا رہا. میں انگلیوں سے جو ہے مٹی کو نکالنے کی کوشش کر رہا ہوں, ایک چھوٹے سے پودے کو مجھے اس کے اندر لگا, ایک چھوٹا سا پھول ہے جس کو مجھے اس لگانا ہے, بی بی سکینہ جیسا پھول. امام حسین کی بیٹی کو کس طرح سے اس زمین کے اندر اس پھول کو بویا. ہماری تمنا رہتی ہے کہ ہم ادھر ہوتے, لیکن یہ سارے کے سارے مصائب, یہ سب کے سب مصائب جس نے سب سے زیادہ اٹھائے شروع سے لے کے آخر تک, زینب. بی بی زینب سلام اللہ یعنی چھوٹی سی عمر سے انہوں نے ان مصائب کو دیکھا ہے. دیکھیں ایک بیٹی کی آنکھوں کے سامنے اس کی ماں کو مارا جائے, یہ چھوٹی مصیبت ہے کہ جس کے گھر کو جلایا جائے اس کی آنکھوں کے سامنے ماں کو مارا جائے. بی بی کے ہاتھ کو کہتے کہ اتنا مارا تھا کہ ہاتھ کی ہڈیاں ٹوٹ گئی تھی. جب کمر بند چھوٹا ہے بی بی کے ہاتھ سے, اس وقت ان کے ہاتھ کی ہڈیاں ٹوٹ گئی تھی, نیل پڑ گئی تھی ان کے ہاتھ, اتنا مارا. جو اپنے بابا کو دیکھی اس حالت میں, امام علی کا جب سر کو کھولا گیا ہے اس سر کا زخم اتنا گہری تھا کہ کپڑے سے سر کو باندھا گیا. یہ سارے مصائب دیکھے ہو, بی بی بڑی ہو, کربلا کے اندر کیا کچھ نہیں اس نے دیکھا, لیکن جب تک امام حسین تھے بی بی کے اندر جو ہمت تھی وہ تھی. یعنی ایک عجیب ہمت تھی ان کو, تھا میرا بھائی ہے, مصائب ہو رہے میرا بھائی ہے. لیکن جب امام حسین نے کہا نا کہ میں جا رہا ہوں, یعنی یہ وقت جو ہے نا بی بی کے لیے کافی مشکل تھا, کیونکہ اس سے پہلے تو بھائی ہے, ٹھیک ہے, حضرت عباس چلے گئے, حضرت قاسم چلے گئے, سب کچھ ہے, لیکن حسین تو ہے میرا بھائی ہے. اگر اس وقت کو آپ تصور کرنے کی کوشش کریں جو خدافزی ہوئی, بہن ہے, بھائی ہے, کیا ہے, کس کو یاد کریں؟ اپنی ماں کی وصیت کو یاد کریں. ماں نے کیا وصیت کی؟ مشکل وقت آئے گا, مشکل وقت جب آئے گا بہن جو ہے وہ بوسہ دے رہی ہے گردن پہ بھائی کے. یہ جو بہن نے بوسہ دیا گردن پہ, اسے پتا ہے کہ اس گردن کو کاٹا جائے گا. بہن کے دل کا آپ تصور نہیں کر سکتے کہ بھائی کی گردن کو بوسہ دے, پتا ہو کہ اس گردن کو کاٹا جائے گا. لیکن اس بھائی کا کیا حال تھا کہ جس نے اپنی بہن کے ہاتھوں پہ, اس کے بازوؤں پہ بوسا دیا, کہ جس کو پتا تھا کہ اس بہن کے بازوؤں پہ رسیوں کو, رسن کو باندھا جائے گا, جس کی ماں نے کہہ دیا تھا کہ یہ کام ہوگا. ان دونوں نے ایک دوسرے کو خدا حافظی کہہ دی. لیکن بی بی زینب جو ہے, اس کے بعد کربلا کے بعد شام میں کوفہ میں آخر تک ان کے لبوں پہ جو تسبیح رہی, جو ذکر رہا, جس کو وہ یاد کرتے رہی, وہ حسین. کہتے ہیں کہ جب بی بی کے پاس اتنا جو ان کے آخری وقت تھے, ان کے پاس امام حسین کے کرتے کا ایک ٹکڑا جو انہوں نے اپنی زندگی میں ہمیشہ ان کے پاس ہوتا تھا, جس کے اوپر خون لگا ہوا نہیں لگا ہوا, اس کے نشان جو بھی ان کے پاس رہتا تھا. جب بی بی کو پایا انہوں نے تو وہ کرتا, اس کا جو پیس تھا ان کے پاس تھا, اور حسین حسین کہہ رہی تھی. یعنی اب آپ دیکھیں نا کہ جب وہ اس دروازے سے گئی ہیں, اب وہاں پہ جو اس دنیا میں تو الوداع کا, اس دنیا میں الوداع کیا, جب اس دروازے سے جب بی بی برزخ میں داخل ہوئی ہیں, جو حسین بھائی وہاں پہ انتظار کر رہا تھا, بی بی زینب ان کی ملاقات کیسے تھی؟ ابھی بی نے نہیں بتایا ہوگا کہ میرے بھائی مجھے اس طرح سے مارا گیا, میری چادر کو اس طرح سے چھینا گیا, ہمیں جو ہے کوفہ و شام کے دربار میں, کوفہ و شام کے بازار میں اس طرح سے جو ہے وہ بولا. بی بی زینب کے مصائب اس کا واسطہ دیتے ہیں کہ ہمیں اس دنیا کے اندر توفیق دے کہ ہم اپنے آخرت کے سفر کے لیے کچھ حاصل کر سکیں. خدا ہمیں ہمیشہ موت کے ہم ذکر کرنے کی توفیق عطا فرما, ہمیں مولا ہمارے گناہوں کو بخش دے, شہداء کے درجات کو بلند کر, جو اسلام کے نام پہ جن کو بھی قید خانے میں باندھا گیا ہے, امام سجاد کی قید کے صدقے ان کو رہائی بخش, انقلاب اسلامی کی حفاظت کر, ان کے دشمنوں کے شر سے محفوظ رکھ, راہبر معظم کی حفاظت کر, صحت و تندرستی عطا فرما, امام کے ظہور میں تعجیل کر دے, ان کے اصحاب و انصار میں سے ہمارا شمار کر دے. بسم اللہ الرحمن الرحیم. والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات تواصوا بالحق وتواصوا بالصبر.